توكل عليه. ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له. نشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا قوا أنفسكم وأهليكم نارا وقودها الناس والحجارة عليها ملائكة غلاظ شداد لا يعصون الله ما أمرهم ويفعلون ما يؤمرون. قال النبي صلى الله عليه وسلم: كلكم راع وكلكم مسؤول عن رعيته، أو كما قال رسول الله صلى الله عليه وسلم. صدق الله العلي العظيم وصدق رسوله النبي أمي الحبيب الكريم. ونحن على ذلك لمن الشاهدين والشاكرين، والحمد لله رب العالمين. میرے بھائی اور پردہ نشین، میری محترمہ مائیں اور بہنیں، امام نووی رحمۃ اللہ علیہ نے ریاض الصالحین میں ایک اور باب قائم کیا، جس کے ذریعے یہ بیان کرنا مقصود ہے کہ انسان کے ذمے صرف اور صرف خود اپنی اصلاح ہی واجب نہیں ہے، بلکہ اپنے گھر والوں کی، اپنے بچوں کی، اپنے ماتحتوں کی بھی اصلاح کرنی ضروری ہے. ان کو دین کی طرف لانا، ان کو فرائض اور واجبات کی تاکید کرنا، گناہوں سے بچانا بھی انسان کے ذمے فرض ہے. اس لیے امام نووی رحمۃ اللہ علیہ نے یہ بات قائم کیا. سب سے پہلے قرآن کی آیت انہوں نے بیان کی باب کے بعد. اس آیت میں اللہ تعالی نے سارے انسانوں کو خطاب کیا، ایمان والوں کو، یا ایھا الذین آمنوا، ایمان والوں کو خطاب. قرآن کریم میں اللہ نے مسلمانوں کے لیے خطاب جہاں جہاں کیا ہے وہاں یا ایھا الذین آمنوا استعمال کیا. یہ بہت پیارا خطاب ہے، بہت پیارا چیپٹر ہے، بہت پیارا عنوان ہے، ایمان والوں. اے میرے ایمان والو، مخاطب کا نام لے کر کیا جائے اے ابراہیم، اے قاسم، اے تو الگ ہے، اور ایک ہے ایمان والو، جن کی صفت ایمان ہے، جن کے پاس ایمان. مثلا ایک باپ اپنے بیٹے کو بلائے تو اس کا طریقے بھی الگ الگ ہے. بیٹے کو نام لے کر پکارے، اے ابراہیم، اے قاسم، ذرا، یہ تو ایک خطاب ہے. دوسرا، او میرے پتر، او میرے بیٹے، یہ غلط خطاب ہے. خطاب کا طریقے بھی ظاہر ہے کہ بیٹا کہہ کر پکارنے میں پیار زیادہ ہے بنسبت نام لے کر پکارنے میں. ہمارے حضرت مولانا شبیر احمد عثمانی رحمت اللہ علیہ فرماتے تھے کہ میں ہندوستان سے پاکستان صرف اس لیے سفر کرتا تھا کہ حضرت مفتی شفیع صاحب رحمۃ اللہ علیہ کی گھر والی مجھے بیٹا کہتی تھی، وہ سننا چاہتا تھا بس، اس لیے کہ مجھے بیٹا کہنے والا کوئی نہیں، سارے شیخ الاسلام کہتے تھے مجھے. شیخ الاسلام ہے، اتنا بڑا علامہ ہے، لیکن بیٹا کوئی مجھے نہیں کہتا تھا، اور مجھے اپنی امی اور ابا کا لقب یاد تھا، بیٹا بیٹی. اب وہ تو گزر گئے، کوئی ہے نہیں، تو یہ میری ممانی ہوتی تھی، یہ میں جاتا تھا، ماموں کی ممانی ہوتی تھی، تو وہ مجھے بیٹا کہہ کر پکارتی تھی، تو مجھے بہت اچھا لگتا تھا. تو اس لیے کہ پورے روئے زمین پر عرب عجم میں مجھے لوگ علامہ کہتے تھے، شیخ الاسلام کہتے تھے، بیٹا کہنے والی ایک ہی عورت تھی، تو میں صرف صبر کرتا تھا اس کے منہ سے لفظ بیٹا سننے کے لیے. کتنا پیار ہے اس میں اپنے औलाद को बेटे से कहो तो वो फौरन मान जाती है, बेटा बेटा कहो तो इंशाअल्लाह पाक भी अपनी उम्मत को खिताब करता है, या अय्युहल्लज़ीना, ऐ मेरे ईमान वालों, ऐ मेरे ईमान वालों, ऐ मुझ पर ईमान लाने वालों, कितना अच्छा खिताब है। बेटा कहे तो जाहिरी बात है कि मकसद बाप का यह है कि शफकत मोहब्बत खैर खाई है। कुरान करीब में अल्लाह भी अपने बंदों से बहुत मोहब्बत के साथ, प्यार के साथ, शफकत के साथ मुझे भी कह रहा है, आपको भी कह रहा है, मेरी माएं और बहनें आप सबको कह रहा है, या अय्युहल्लज़ीना आमनू, ए मेरे ईमान वालों, अपने घर वालों को भी आग से बचाओ। इस आयत में अल्लाह तबारक व तआला ने इसी पर खत्म नहीं किया, बल्कि अपने आग से बस खुद फजर पढ़ लो उठ करके, जोहर पढ़ लो, असर पढ़ लो, अपने आप को आग से बचा लो, इतना नहीं, बस मेरा काम खत्म हो गया। ये बात मैंने लास्ट वीक भी कही थी, उससे पहले जुमा में भी कही थी, बल्कि अपने अहलो अयाल को, अगर बीवी नमाज पढ़ती है तो शोहर को कहो, शोहर नमाज पढ़ता है तो बीवी को कहे, भाई है बहन को कहे, बहन भाई को कहे, औलाद को कहे, जरूर ये बहुत जरूरी है, नमाजों का एहतमाम बहुत जरूरी, बहुत। लेकिन अल्लाह पाक ने ये आयत बयान की, एक मेरे और आपके जहन में सवाल ये होता है, उस सवाल का जवाब दिया है। आज जब लोगों से कहा जाता है अपने औलाद को भी दीन की तालीम दो, कुछ दीन की बातें उनको सिखाओ, दीन की तरफ उनको लाओ, गुनाह से बचाने की फिक्र करो, तो उसके जवाब में आमतौर पर कसरत से ज्यादातर लोग ये कहते हैं, हमने औलाद को दीन की तरफ लाने की बड़ी कोशिश की मगर मानते ही नहीं, बहुत कहा। देखिए माहौल इतना खराब है, क्या कह रहे हैं, माहौल इतना खराब है, बाहर का एनवायरमेंट इतना खराब है, माशरा इतना खराब है, बीवी को भी समझाया, बच्चों को भी समझाया, मगर वो मानते ही नहीं, माहौल की तरफ, माहौल को कहते हैं, जमाने की खराबी से ये इफेक्ट होकर उन्होंने दूसरा रास्ता पकड़ लिया है और रास्ता बदल दिया है। अब वो जाने उनकी, उनका वो जाने, उनका काम जाने, हम हमारा काम कर रहे हैं, क्या इससे काम हो जाएगा? दलील में क्या कहते हैं, दलील भी बड़ी अच्छी देते हैं ना, बास मरतबा तो शैतान भी अच्छी दलील दिलवाता है। नूह अलैहि सलाम का बेटा, देखो ना, बाप की बात नहीं मानी उसने, वो भी तूफान से नहीं बचा सका, नूह अलैहि सलाम अपने बेटे को तूफान से नहीं बचा सके, हमने भी बड़ी कोशिश की, मानते ही नहीं है, माहौल इतना खराब है, दोस्त पीछे बाहर इतने खराब है, फुना है फुना है। ये एक सवाल है मेरे और आपके जहन में, उसका जवाब अल्लाह इस आयत में दे रहा है, समझ में आ रही बात, इसका जवाब कुरान करीम ने इस आयत में नारा कहा, कु अनफुसकुम व अहलीकुम नारा, आग, फायर। अगर मां बाप ने, चलो भाई औलाद को बेदीनी से बचाने की पूरी कोशिश की, तो इंशाअल्लाह मां बाप फिर बड़ी उस जिम्मा हो जाएंगे औलाद के लिए, उसका वबाल औलाद पर पड़ेगा। लेकिन देखना यह है कि मां बाप ने अपनी औलाद को बचाने के लिए कितनी कोशिश की, वो देखना है, कोशिश की कितनी कोशिश की, किस दर्जे तक। कुरान करीम ने आग का लफ्ज इस्तेमाल किया, आग, फॉर एग्जाम्पल घर में आग लग गई, अल्लाह बचाए, अल्लाह हिफाजत करे, अब उस घर में सब सोए हुए हैं,
तो क्या आप अकेले भाग जाएंगे?
अकेले कोई भाग जाएगा? नहीं भागेगा।
या दो बच्चे खेल रहे हैं अपने और उधर आग तन्नूर है और एक बच्चा आग की तरफ छोटा जा रहा है, तो क्या आप बोलते रहेंगे नहीं जाओ भाई, नहीं जाओ भाई, नहीं जाओ, ऐसा भाई आग के पास आ गए, नहीं जाओ, ऐसा बोलते रहेंगे? आप क्या करेंगे? उसको पकड़ लेंगे, वरना ये तो छोटा बच्चा है, उसमें कूद जाएगा। आग तो रोशनी है, पकड़ लेंगे।
बात मेरी सुनने आ रही है?
घर से भागेगा अकेला तो फिर घर पे सब जल जाएंगे। जितनी हो सके इतनी कोशिश करके सबको लेकर, अगर न भी उठे तो खींचेगा, उसको खींच के ले जाएगा। छोटे बच्चे तो उठा के ले जाएगा, वो सोने की फिक्र नहीं करेगा, वो सिल्वर की फिक्र नहीं करेगा, वो घर के सामान पाउंड डॉलर्स की फिक्र नहीं करेगा, वो फिक्र करेगा अपने बच्चों की, बीवी की, भगाओ भगाओ भगाओ, निकलो निकलो निकलो। नहीं, वो इतने बहुत ही डीप स्लीप में है तो उसको उठाएंगे, खींचेंगे कि ये जल जाएगा। तू
मेरी बात सुन रहा? किससे बना?
आग से। छोटा बच्चा है तो उसको भी इसी तरह पकड़ लेंगे,
जाने नहीं देंगे। अल्लाह पाक ने यहां लफ्ज नारा आग को इस्तेमाल किया है।
इतनी क्या तुमने कोशिश की है कि तुम देखो कयामत के दिन अपनी आंखों से कि बेटा जहन्नम में जल रहा है, बीवी जहन्नम में जल रही है, शौहर जहन्नम में जल रहा है, कौन देखने की ताकत रखेगा? दुनिया में अगर कोई आदमी बेटे को मार जाए, बीवी को मार जाए, तो उसको छोड़ते नहीं है, तो कौन आदमी बर्दाश्त कर सकता है कि जहन्नम में मेरी आंखों के सामने मेरा बेटा जलता होगा? इसलिए कि जन्नती और जहन्नमी की तो बात होगी ना कुरान में, असाबुल नार या असाबुल जन्न व असाबुल असाबुल जन्नत या असाबुल नार, दोनों की गुफ्तगू होगी, देखेंगे एक दूसरे को। बताओ कौन बर्दाश्त करेगा कि मेरा बेटा जहन्नम में जल रहा है और मेरी बीवी जहन्नम में जल रही है और मेरी बेटी जहन्नम में जल रही है, मेरा भाई जहन्नम में जल रहा है, मेरा शौहर जहन्नम में? अल्लाह ने कुरान में इस आयत में उसी जवाब दिया कि दुनिया की आग तो 70 गुना धोई हुई है, वॉश की हुई है पानी से, जहन्नम की आग तो कोई वॉश की हुई नहीं है। तुम दुनिया में अपनी औलाद को जलाना बर्दाश्त नहीं करते तो फिर जहन्नम से क्यों तुम बचाते नहीं हो? क्यों तुम अपनी औलाद को जहन्नम की आग से बचाते नहीं? वल्ला यही कह रहे हैं, या ही वल्ला मेरे प्यारो, ओ मेरे ईमान वालो, अपने आप को भी बचाओ और घर वालों को भी। ये नहीं कि खुद बच गए, सबकी फिक्र नहीं की। हाँ,
लोग क्या कहते हैं?
बहुत दिनदार को देखा हमने, तहज्जुद गुजार को देखा, I have seen lots of people. नूह अलैहिस्सलाम ने अपने बेटे को बचाने के लिए तो 900 साल तक मेहनत की है। क्या हमने 900 साल 9 साल भी नहीं की? क्या हम उसकी मिसाल दें? आज तो हमारी औलाद की फिक्र है कि बच्चे की स्कूल की तालीम अच्छी हो, उसका कैरेक्टर अच्छा, माशरे में बहुत ही बड़ा बन जाए,
ये फिक्र तो है, लेकिन दीन की फिक्र नहीं। कितने मां बाप है तहज्जुद गुजार, दीनदार,
उनके बेटे ने जदीद अंग्रेजी तालीम हासिल की।
जैसे मैंने उस दिन मिसाल दी थी, एक जमात ने बयान किया था,
लड़का अमेरिका भेज दिया, बड़ी गाड़ी थी बाप की, बाप के इंतकाल की खबर होकर बेटा आ गया पाकिस्तान। उसने कहा मेरे बाप को दफन नहीं कर सकते, पहले मैं इसकी बीएड को दाढ़ी को शेव करूंगा। अंग्रेजी तालीम मैं ना नहीं कहता हूं अंग्रेजी तालीम नहीं, मैं उसका मुखालिफ नहीं हूं। मैं क्या कर, हम दीन की फिक्र नहीं करते ना, थोड़ा दीन भी सिखा देते तो ऐसा ना करता। हमने बचपन से उसकी आखिरत की फिक्र नहीं की। हमारे यहां एक आदमी था, दीनदार था, कहने लगा میرا بیٹا گریجویٹ ہو گیا, کتنا پڑھ لیا, ملازمت میں مل گئی, بڑی نوکری ڈالرز میں, بہت بڑی نوکری, معاشرے میں بہت عزت والا ہے, سب اس کا رسپیکٹ کرتے ہیں, لیکن تھوڑا سا بے دین بن گیا. کیا کہہ رہے ہیں؟ تھوڑا سا بے دین بن گیا. واہ, کیا مطلب اس کا؟ ماشاءاللہ کیریکٹر اچھے ہیں, لوگوں میں بڑا اچھا عزت والا ہے, بچہ سا تھوڑا سا بے دین ہو گیا. میں نے کہا بھائی اس کا کیریکٹر شاندار بن گیا, معلوم ہوا کہ بے دین ہونا کوئی ان کے نزدیک کوئی بہت بری بات, بہت بڑی بات نہیں تھی, تھوڑا سا بے دین ہو گیا. حالانکہ وہ بےچارے تہجد گزار تھے, دیندار تھے, بڑی داڑھی وغیرہ سب تھے. جیسے ہمارے حضرت مفتی شفیع صاحب رحمۃ اللہ ایک مثال دیتے ہیں, ایک شخص کا انتقال ہو گیا, لوگ اس کو زندہ سمجھ رہے تھے, چنانچہ ڈاکٹر نے کو بلایا, دکھایا کہ اس کو کوئی بیماری ہے, یہ کوئی حرکت کیوں نہیں کر رہا ہے, حرکت کیوں نہیں کر رہا ہے. ڈاکٹر صاحب نے دیکھنے کے بعد کہا بالکل ٹھیک ٹھاک ہے, ذرا سی جان نکل گئی. کیا کہہ رہے ہیں؟ بالکل ٹھیک ٹھاک ہے, کوئی بیماری نہیں, صرف ذرا سی جان نکل گئی. اب جان کتنی بڑی ہے, ذرا سی, اس کو کہہ رہے ذرا سی جان نکل گئی. اسی طرح بیٹے کے بارے میں کہا ماشاءاللہ بچہ بڑا کیریکٹر والا ہے, اچھا لوگوں میں بڑا دیندار ہے, بے دین تھوڑا سا بے دین ہو گیا. کیا مطلب؟ یعنی اسلام سے نکل گیا, کلمہ علماء کو جانتا بنتا نہیں ہے. اب تو ایسا زمانہ آ رہا ہے نا, بیوی شوہر بن گئی, بیٹا باپ بن گیا, اور ایسا زمانہ مرید پیر بن گئی. سمجھ میں آئی بات؟ ایسا زمانہ آ رہا ہے, اللہ حفاظت فرمائے. فکر ہی نہیں اپنی اولاد کی, اللہ حفاظت, بہت خطرناک چیز ہے یہ. ہاں حدیث میں آتا ہے جو شخص کسی مخلوق کو راضی کرنے کے لیے اللہ کو ناراض کرے, مخلوق کو راضی کرنے کے لیے اللہ کو ناراض کرے, اللہ اس پر کوئی اسی مخلوق کو اسی کو اس پر مسلط کر دیتا ہے. یعنی ایک شخص نے مخلوق کو راضی کرنے کے لیے گناہ کر لیا, کرتے لوگ آج مخلوق کو راضی کرنے کے لیے تھوڑا گڑپٹی کے سامنے جھک گیا, نہیں دیکھا اپنے بڑے بڑے افسران مخلوق کو راضی کرنے کے لیے مندر میں بھی چلا گیا, گناہ کر کے اللہ کو ناراض کیا, وہی لوگ ان کے دشمن بن گئے. دنیا کا قانون ہے, اپنی اولاد اور بچوں کو راضی کرنے کی خاطر انہیں بہت ہی دنیا میں آگے بڑھایا تاکہ راضی ہو, راضی رہے, لیکن دین سے اللہ کو ناراض کیا, یہی بچے پھر ان کے لیے کیا بن جاتے ہیں؟ دشمن بن جاتے ہیں, مسلط ہو جاتے ہیں. پھر باپ کو بھی گدا کہتے ہیں, باپ کو بھی کٹا کہتے ہیں, ماں کو بھی کٹی کہتے ہیں, ڈو کہتے ہیں. کتنے کیسز ہیں میرے پاس, ان کے اچھے کھانے کے لیے, اچھے پینے کے لیے, اچھی نوکریوں کے لیے باعث, لیکن اس کے دین کی ذرہ برابر فکر نہیں. میں نے آپ کو واقعہ سنایا تھا, یا ایک آدمی کے گھر پر گیا تھا میں, کہا میری بیٹی ہندو سے شادی کرنا چاہتی ہے, ہندو لڑکے سے, اور اس لڑکے کے ماں نے کہا ہم تو کٹر ہندو ہے, اگر آ گئی تو اس کو دین کی طرف آنے نہیں دیں گے, ہم تو لے جائیں گے اس کو مندر میں. صاحب ذرا سمجھاؤ. گیا میں, بیٹھے سب, تو میں نے اس لڑکی سے خطاب کر کے کہا ڈو یو نو وٹ از اسلام, اس نے پتا ہے جنت کیا ہے, جہنم کیا ہے, یہ مرتد ہونا کیا ہے اپنا. اس کا جواب ایک ہی تھا, فور می دا اسلام اینڈ ہندوازم از سیم, نو ڈفرنس, اسلام اور ہندو مذہب میرے لیے ایک ہی ہے, کوئی ڈفرنٹ نہیں, اس لیے کہ میرے باپ نے مجھے میری ماں نے مجھے بچپن سے سکھایا ہی نہیں اسلام کیا ہے. یہ بچی کا جواب. کتنے سال کی بچی ہے؟ 27 سال کی بچی ہے. اب اس کا ذمہ دار کون ہے؟ ماں باپ ہے. ہم نے اپنے بچوں کو ذرہ برابر اس کے ایمان کی، اس کے یقین کی، اس کی نمازوں کی، اس کے قرآن کی فکر نہیں کی. وہ پھر کیا ہوتا ہے، بوڑھے باپ کو نرسنگ ہوم میں رکھ دیتے ہیں. میرے سامنے ابھی بھی بہت سارے واقعات ہیں، میں تو جاتا رہتا ہوں یہاں نرسنگ ہوم. ایک بہت بڑے مفتی صاحب 2 سال سے نرسنگ ہوم میں، بیوی بچے چھوڑ کے بھاگ گئے، بھائی بھی نہیں پوچھتا، ایسے پڑے لکڑا ہو گئے، وڈن کی طرح ہارڈ ہو گئے. میں نے خود دیکھا آنکھوں سے، سب چھوڑ کے بھاگ، بھائی بھی نہیں پوچھتا، بہن بھی نہیں پوچھتی، کوئی نہیں پوچھتا بھائی. اپنی فکر کرو، اپنی آل اولاد کی فکر کرو. ہاں دیکھیے، نرسنگ ہوم میں فادر کا انتقال ہو گیا تو مینیجر نے فون کیا بیٹے کو، دس ٹوڈے تمہارے فادر کی ڈیتھ ہو گئی ہے، والد کا انتقال ہو گیا. تو جواب میں بیٹا کیا کہتا ہے، لوئر ہے، کیا کہتا ہے، مجھے بڑا افسوس ہے باپ کا انتقال ہو گیا. چلو اتنا تو بول لیا، مجھے بڑا افسوس ہے کہ باپ کا انتقال ہو گیا. اب آپ بڑائے کرم آپ ہی لوگ اس کی تجہیز اور تکفین کر لیجئے، کفن دفن آپ ہی کر لیجئے، اور برائے کرم بعد میں جتنے پیسے ہو بل مجھے بھیج دیجیے، میں اس کو پے کر دوں گا. جی یہ کام صرف یو کے کی نہیں کہہ رہا ہوں، پاکستان انڈیا میں بھی سب یہی ہو رہا ہے. شہروں میں جا کر دیکھو، ہم تو ماشاءاللہ بیان کے لیے جاتے ہیں، ویسے واقعات آتے رہتے ہیں. ایک صاحب نے بتایا کہ نرسنگ ہوم وہاں قائم ہو گیا انڈیا میں، ممبئی میں، جہاں بوڑھوں کی رہائش کا انتظام ہوگا. چلو اچھا ہے، کھانے پینے بیچارے کا، کام کرنے والی یا اس کو کھلانے والی کوئی نہ کوئی مل جائے گی. لیکن اس نرسنگ ہوم میں ایک آدمی کا انتقال ہوا، اس کے بیٹے کو اطلاع دی گئی. بیٹے صاحب نے پہلے تو ٹھیک ہے میں 100 ٹائم پر پہنچتا ہوں باپ کے دیکھنے کے لیے، لیکن مجھے ایک میٹنگ اٹینڈ کرنی ہے. کیا کہہ رہا ہے، مجھے ایک میٹنگ اٹینڈ کرنی ہے، اس لیے آپ یہ اینڈ ٹائم پہ فون کرا ہے، نہیں آ سکوں گا، میٹنگ میں جانا ہے. آپ لوگ کفن دفن کر کے اس کا بندوبست کر دیں، میں آ رہی ہوں. جو باپ جس بیٹے کو راضی کرنے کے لیے زندگی گزار دی کہ میرا بیٹا آگے بڑھ جائے، بڑھ جائے، بڑھ جائے، بڑا ہو جائے دنیاوی لائن، لیکن دینی لائن سے اس کا کچھ نہیں کیا. اس لیے حدیث میں کیا ہے، جو لوگ مخلوق کو راضی کرنے کے لیے اللہ کو ناراض کرتے ہیں انہی لوگوں کو اللہ مسلط کر دیتا ہے. ہاں اس حدیث کو سامنے رکھ کے تو بہت ساری باتیں سامنے آ جائیں گی، دنیا میں کیا اور کیا ہو رہا ہے. جب اولاد مسلط ہو جاتی ہے تو پھر ماں باپ روتے پھر رہے. اس لیے کہ اب اولاد کی سوچ بدل گئی. ہاں پہلے تو اولاد کے ہاتھ پیر باندھ کر کے سمندر میں ڈال دیا، اور اب کیا کہتے ہیں ماں باپ، جب وہ سمندر میں ڈال دیا تو ہوشیار، تیرا دامن نہ بھیگے، ڈوب نہ جائے. آلریڈی تو ڈوبا دیا اس کو، تیری بات سمجھ آ رہی ہے، پہلے ہی اس کو کچھ قرآن پڑھا دیتے، ناظرہ بھی پڑھا دیتے، نماز کی پابندی کی کچھ حدیث سکھا دیتے، اللہ والوں کی مجلس میں بٹھاتے، جاؤ بیٹے آج فلاں
मुफ्ती साहब का फलां का प्रोग्राम है, जाकर बैठो सुनो, कुछ ना कुछ तो आग का असर होता है। अल्लाह के नबी की बात तो आग की तरह रोशनी है, कुछ ना कुछ तो इफेक्ट होता है। रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, आदमी जब दुनिया से चला जाता है तो तीन चीजें उसको काम आती है। एक इल्म है, इल्म जिसको वो छोड़ गया, पढ़ाया बच्चों को, पढ़ाया 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 पढ़ाया, उसके बच्चों ने उनको पढ़ाया, फिर उनको पढ़ाया, उनको पढ़ाया, सबका सवाब कयामत तक जाता रहेगा उस आलिम को, उस हाफिज को, जिसने लोग नफा उठा रहे हैं। एक आदमी किताब लिख गया, किताब लिख दी, लोग उससे फायदा उठा रहे हैं। या कोई आदमी हिफ्ज कर दिया 5-6-10 बच्चों को, और वो माशाल्लाह जिंदगी भर तरावी सुना रहे, वो उनके उन्होंने किसी को हाफिज बनाया, अपने बच्चों को हाफिज बनाया, उनको पढ़ाया, और उनके शागिर सबका सवाब उस आलिम और हाफिज को कयामत तक पहुंचता रहेगा। ये बहुत बड़ी बात है। या कोई सदके जारिया छोड़ गया, मस्जिद बना दी, मदरसा बना दिया, कोई दवा खाना बना दिया, कोई कुआं बना दिया, लोग उससे फायदा उठाते रहे, फायदा उठाते रहे। मेरे नबी ने एक बात बहुत अजीब है, बुखारी शरीफ के हदीस है, अल्लाह के नबी ने क्या कहा, ओ मेरे साहबाओ, ये फुला दुकान तुम उसको पसंद करते हो? साहबा ने कहा, हम इसको क्यों पसंद करें, हमारी थोड़ी है। अगर इधर मैं दुकान में चला गया और मुझे कोई पूछे दुकान तुम पसंद, मैं क्यों पसंद, मेरी तो है नहीं, मुझे तो मेरी दुकान हो तो समझ में आएगा मेरी है, मैं इसको शौक शौक से चलाऊ, मेरी तो है नहीं, किसी और की है, मैं क्यों पसंद करूं उसको। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कहा, देखा ना, ये दुकान तुम्हारी नहीं, तुम उसको पसंद नहीं करते। इसी तरह जो माल तुम्हारे पास है वो तुम्हारा नहीं है, वो तुम्हारा नहीं है, तुम्हारा माल तो वो है जो तुमने अल्लाह के रास्ते में अपने लिए खर्च किया। मेरे लिए कुआं है, मैंने बनाया, मस्जिद बना दी, मदरसा, ये तुम्हारा माल है, आगे चल गया और वही इंतजार कर रहा है, ये तो सब औलाद का हो जाएगा, तुम्हारा कुछ नहीं है। ये बुखारी शरीफ में, तुम जितना करना है कर लो अपने लिए, वरना कोई पूछता उछता नहीं है, सारे दुनिया में मशगूल हो जाते हैं, कोई कब्र पर भी नहीं आता, हाँ कोई नहीं आता। तो ये है सदके जारिया, कि मैं मस्जिद नहीं, मस्जिद के अंदर में तोरा, हदीस में आता है, अगर पूरी मस्जिद नहीं, चिड़िया के घर के बराबर भी अगर पैसे दिए हैं तो उसको भी जन्नत में घर बनाया जाएगा। चिड़िया का घर कितना छोटा होता है, समझ में आई बात, लेकिन ये बातें हमें समझ में आती नहीं है, शैतान करने नहीं देता। अश्शैतान यईदुकुम अल-फक्रा वयअमुरुकुम बिल-फहशा, शैतान तुमको यईदुकुम अल-फक्र, फकीरी से डराता है, नहीं खर्च करना, कम हो जाएगा माल, कम हो जाएगा घर जाएगा। वयअमुरुकुम बिल-फहशा, जब गुनाह का काम आएगा, खर्च कर खर्च कर खर्च कर, ये अल्लाह कह रहे हैं। और अल्लाह के क्या कहते हैं तीसरे से बार, वल्लाहु यईदुकुम मगफिरतन अदला, तू खर्च कर, मगफिरतन अदला, अल्लाह ताला तुम्हें मगफिरत का वादा करता है। वल्लाहु वासिउन अलीम, अल्लाह का खजाना बहुत बड़ा है, डर नहीं, फकीरी से नदर, अलीम, वो जानता है तुमने कहां खर्च किया। इसलिए खर्च करने के लिए तुम इरादा करो ना, तो 70 शैतान आ जाते हैं रोकने के लिए, 70 शैतान। ये मैंने पहले भी कहा था, बहुत सारे लोग दूसरे मदरसों में बच्चों को हाफिज करवाते हैं, आलिम लड़कियों को आलिम बनाते हैं, तो मैं कहा करता हूं, इसमें जकात की रकम चल जाएगी, लेकिन जकात की रकम न दो, चल जाएगी, जकात तो देनी ही देनी है, इनको दो या उनको दो या किसी गरीब को दे दो, तुम अपने पैसे निकालो, अपने लिल्ला पैसे से उसको हाफिज बनाओ, उसको आलिम बनाओ, वो कयामत तक कुरान पढ़ता रहेगा, उसका सवाब तुम्हें मिलता रहेगा, क्योंकि तुम्हारे बच्चे की तरह है वो, तुमने उसकी जिंदगी में खिला पिला कर कपड़े पहना कर उसको हाफिज बनाया। वो कौन इमाम, मुझे क्या पता था कि मैं भी यहां मस्जिद कुबा में इमाम हूं, क्या मुझे पता था? क्या मुझे पता था? नहीं, मुझे पता था कि मैं कुछ बात बयान करूं, मुझे पता था मैं बुखारी शरीफ पढ़ाऊं, कुछ भी नहीं। ऐजा अल्लाह, ऐसे कितने होंगे जो बड़े होंगे, उसमें कितनों के हलाल के लिल्ला रकम लगी होगी और अल्हम्दुलिल्लाह उनकी कब्रों में उनका सवाब पहुंचता रहा होगा और पहुंचता है। अल्लाह के नबी का साफ फरमान है, सदकतुल जारिया। और तीसरा, अव्वलदुन सालह यदउ लहु, वो औलाद जिसको वो छोड़ कर गया है वो औलाद नेक है। औलाद क्या है? नेक है। यदउ लहु, मां बाप के लिए दुआएं करती है। हां, तो वो औलाद का अमल जो है वो मां बाप को पहुंचता रहता है। लेकिन जो औलाद दीन से दूर है, इसीलिए हफ्ते में एक बार मरे हुए मां बाप को औलाद का पूरे हफ्ते का आमाल दिखाया जाता है, हे तुम्हारी औलाद अच्छी है या बुरी है। उस मां बाप को कितनी तकलीफ होगी अगर बच्चे नमाज नहीं पढ़ते होंगे, उस मां बाप को कितनी तकलीफ होगी अगर बच्चे अल्लाह से दूर होंगे, गलत काम गंदे काम करते होंगे। अल्लाह हमारी हिफाजत फरमाए, अल्लाह हमारी मगफिरत फरमाए। याद रखो, ये सब जितना वो काम करेंगे, तरबियत बहुत जरूरी है, जितना वो नेकी का काम करेंगे उसका सवाब माँ बाप को कब्र में पहुंचता रहेगा। मरने के बाद भी चालू है, चालू है सवाब। एक औरत का इंतकाल हो गया, मुफ्ती अब्दुल रऊफ साहब ने लिखा है, उसका इंतकाल हुआ तो एक आलिम थे वो रोजाना इसाले सवाब करते थे पूरे कब्रिस्तान वालों के लिए। तो एक बार उसने ख्वाब देखा कि सारे कब्रिस्तान से निकल रहे हैं और भर भर कर ले जा रहे हैं और एक औरत एक तरफ बैठी है। तो पूछा ख्वाब में कि ये सब लोग ले जा रहे हैं, ये क्या ले जा रहे हैं, क्या कयामत आ गई? वहां ये सब इसाले सवाब जो लोग करते हैं फुना फुना, उसका सवाब लेकर कब्र में जाती है। तुम क्यों अकेले बैठे? क्या मुझे तो जरूरत नहीं है, मुझे मेरा बेटा रोजाना एक पारा पढ़कर सवाब पहुंचता कर, रोजाना एक पारा। कारी तैयब साहब रहमतुल्लाह ने ये कहते रहे, मेरे वालिद ने मुझे बुलाया, कारी तैयब साहब रहमतुल्लाह, कहा मुझे कुछ नहीं चाहिए, बस तू रोजाना एक पारा पढ़कर मुझे सवाब कर देना। ये तो अभी नहीं पता चल, कब्र में जाने के बाद नेकी क्या है, नेकी की वैल्यू क्या है वो पता चल। इसलिए हदीस में कि कब्र में सोया हुआ मुर्दा अगर कोई आदमी एक बार सुबहान अल्लाह पढ़ दे तो इतना खुश हो जाता है कि दुनिया और दुनिया की चीज से खुश नहीं होता, एक सुबहान अल्लाह के लिए। क्यों? एक सुबहान अल्लाह उसको एक ओहद पहाड़ के बराबर सवाब मिल जाएगा। कुछ दिनों के बाद उस आलिम ने फिर ख्वाब में देखा, सच कहा, लोग सवाब ले रहे हैं, तू भी ले रही है, तू तो पहले नहीं लेती थी। कहा मेरे बेटे का इंतकाल हो गया है। कहां पर? फुना जगह दुकान में बैठा था, दुकान थी उसकी, काम करता जाता, सिपारा पड़ता था, जाकर देखा तो पूछा कहां उसके बेटे का इंतकाल हो गया। मालूम होता है नेक साले औलाद जब तक दुनिया में जिंदा है सवाब पहुंचता रहता, और रूहानी औलाद, हमारी रूहानी औलाद जो हमसे पढ़ती है, आफिस बन गए, आलिम बन गए, फुला फुला, ये रूहानी औलाद, ये सिलसिला चलता रहता है। हमने अपनी औलाद को पढ़ाया तो फिर ये तो रूहानी औलाद से भी ज्यादा हो जाएंगे, जिस्मानी भी रूहानी भी। फिर उनके जितने भी शागिर्द शागिर्द होंगे पहले माँ बाप को सब मिलता रहेगा, बहुत जरूरी है। इसलिए अंबिया अलैहिस्सलाम को अपनी औलाद की बड़ी फिक्र थी, बड़ी फिक्र थी। अपनी इस्लाह की जितनी फिक्र है औलाद को सिर्फ उससे भी ज्यादा फिक्र करनी चाहिए। सिर्फ जबानी नहीं कि बेटा नमाज पढ़ ले, बेटा ये कर ले, नहीं, जबानी नहीं। क्या जब आग लगती है तो जबानी कहते हैं कि आग निकल जाओ, उठाते हैं, भर स्लीप में हो तो उसको खींच कर ले जाते, जल जाएगा, घर में आग लगी है। یہ طرف ہونی چاہیے. انبیاء علیہ السلام میں لکھا وکان یامر اہلہ بالصلاۃ والزکاۃ, انبیاء علیہ السلام اپنے گھر والوں کو نماز کا اور زکات کا حکم دیتے تھے. سورۃ المریم میں اسماعیل علیہ السلام اپنے گھر والوں کو نماز اور زکات کا حکم دیتے تھے. یعقوب علیہ السلام کے بارے میں ہے جب ان کا انتقال ہونے لگا انہوں نے پھر اپنی ساری اولاد کو جمع کیا, حالانکہ نبی کی اولاد ہے اور نبی ہی ایسا نیک لوگ ہیں. ہے کوئی دنیا میں کہ مرنے سے پہلے اپنی اولاد کو دین کے لیے جمع کرے؟ دین کے لیے کون جمع کرتا ہے؟ میراث کے لیے تو جمع کرے گی, دیکھو بھائی یہ سب ہے, لیکن دین کے لیے بتاؤ مرنے سے پہلے ساری اولاد کو جمع کرے تو ہے تمہارا کیا ہوگا بھائی, اب میں مر رہا ہوں تم کس طرح کماؤ گے, ایسا تو کرتے ہیں. لیکن یعقوب علیہ السلام نے اپنی اولاد کو بتاؤ میرے مرنے کے بعد کس کی عبادت کرو گے, کس کی عبادت کرو گے تم لوگ. ان کو اگر فکر ہے تو عبادت کی فکر ہے, یہ فکر بہت سورہ بقرہ میں یہ آیت موجود ہے. تو یہ بات جیسے میں نے حدیث پڑھ لیا آپ کے سامنے, یہاں امام نووی نے بیان کی کلکم رائن و کلکم مسئول عن رعیتی, ہر انسان شپد ہے اور اس کے نیچے والے اس کو اس کے بارے میں سوال کیا جائے گا. ہاں مجھے میری اولاد ماں کو اولاد کے بارے میں سوال ہوگا, اس لیے اللہ نے اپنے آپ اپنے گھر والوں کو میرے سامنے آگ نظر نہیں آ رہی ہے لیکن اللہ نے کہا بچاؤ آگ سے, آگ سے بچاؤ. اب آگ کہاں ہے؟ نظر آتی ہے بچہ ڈرگس لے رہا ہے یہ آگ ہے, بچہ زنا کر رہا ہے آگ ہے, بچہ چوری کر رہا ہے یہ آگ ہے, بچہ نماز نہیں پڑھ رہا یہ آگ ہے, یہ ساری آگ ہے اور یہی قیامت کے دن اعمال آگ بن جائیں گے. جیسے حدیث میں ہے زکات نہ دے تو, قرآن میں بھی ہے, اسی پاؤنڈ کو اسی ڈالر کو اسی درہم کو اسی دینار کو آگ میں گرم کر کے اس کے بدن میں لگایا جائے گا. یوم یحما علیہا فی نار جہنم فتقوا بہا جباہم وجنوبہم وظہورہم ھذا ما کنستم. وہ مال بولے گا میں تیرا پاؤن ہوں, میں تیرا درہم ہوں, میں تیرا دینار ہوں, اور حدیث میں انا کنزک انا مالک, میں تیرا خزانہ, میں تیرا مال, میں تیری یہ. اس طرح وہ بولتا جائے گا اور اس کو سزا دیتا جائے گا مال, معلوم ہوتا ہے وہ مال یاد بن گیا. اور قرآن میں یہ ہے یتیموں کا مال کھانا تم مال نہیں کھا رہے ہو, اندر میں جہنم کی آگ ڈال رہے ہو, قرآن کہہ رہا ہے. معلوم ہوتا اللہ نے قرآن میں کہا بچاؤ آگ سے, یہ آگ ہے ہمیں نظر نہیں آ رہی, اس کے پیچھے آگ ہے, اس آگ سے دنیا ہی میں بچا لو تاکہ آخرت میں بچ جائے. ہاں حرام لقموں سے بچاؤ, حرام لقموں سے بچاؤ. اللہ تعالیٰ ہماری حفاظت فرمائے, اللہ تعالیٰ دنیا کی آگ تو گناہوں سے بڑی, یہ دنیا گناہوں کی آگ سے بڑا ہوا ہے, ذرا سا بس ماچس لگا دو جلنا شروع ہو جاتا ہے. اس لیے بچوں کے ساتھ جھوٹ بھی مت بولو, بچوں کے ساتھ جھوٹ بھی نہ بولو. اللہ ہماری ہمارا تو عادت ہو چکی ہے. دیکھ حدیث میں آتا ہے ایک عورت تھی اپنے بچے کو گود میں لینے کے لیے بلا, ادھر آ بیٹی ادھر آ, بچہ آنے میں ذرا ہچکچاتا تھا تو اس خاتون نے کہا تم آؤ میرے پاس میں تمہیں کچھ دیتی ہوں. کہتے ہیں نا ادھر چاکلیٹ دیتی ہوں, ادھر چاکلیٹ, تویس تویس. بچہ آ گیا, اللہ کے نبی صلی اللہ علیہ وسلم نے پوچھا اس خاتون سے, یہ حدیث ہے کہ تم نے اس کو بلایا اور دینے کا کچھ وعدہ کیا کہ آؤ میں تمہیں چاکلیٹ دیتی ہوں, تو کیا واقعی تمہاری نیت صحیح ہے کہ تم اس کو دو گی؟ خاتون نے جواب دیا رسول میرے پاس ایک کھجور تھی, میں نے سوچا کہ وہ آئے گا تو اس کو کیا ہے بچے کو کھجور دوں گی. खजूर देने की नीयत थी। आपने फरमाया अगर देने की नीयत ना होती, झूठ बोलती, तो ये तुम्हारी तरफ से बहुत बड़ा झूठ होता, गुना होता, इसलिए कि तुम बच्चे के साथ झूठा वादा कर रही हो। वह उसके दिल में बचपन से झूठ बोलना और वादा खिलाफ करने की आदत डाल रही है। बच्चे कहते हैं झूठ बोल रहा है, अम्मी झूठ बोल रही है, अब्बा झूठ बोल रहा है, मेरे को कहा और नहीं दिया, ना देना पहले से ना कहो, देना हो तो कहो। ये है, इसलिए बच्चों की देने की अंदाज बहुत जबरदस्त होने चाहिए। ये बहुत बड़ी बात है, तो इसीलिए तो शादी करने के वक्त ही से बताया जाता है बीवी कैसी हो, शोहर कैसा चूज किया जाए, उसके बाद जब निकाह हो जाए तो किस तरह रहना है, प्रेगनेंसी हो तो क्या करना है, मियां बीवी साथ में सोए तो क्या करना है, ये सारी बातें अल्लाह के नबी ने क्यों बताई। लेकिन फिर बच्चे भी होंगे तो वो कैसे होंगे, नेक बनेंगे, आंखों की ठंडक बनेंगे, कुरान पढ़ने वाले बनेंगे, किताब पढ़ने वाले बनेंगे, नमाजी बनेंगे, इबादत करने वाले बनेंगे। गुनहगार तो सभी है, मैं भी हूँ, आप भी, सारी दुनिया गुनहगार है, कौन गुनहगार नहीं है। कुल्लू बनी आदम खत्ता वह खैरुल खत्ताइन, सारे इंसान ही गुनहगार है बनी आदम, लेकिन सबसे अच्छा गुनहगार वो है जब गुनाह हो जाए तौबा कर ले, तौबा के बाद माफी मांग ले। ये चीज है, तो बच्चों से इतनी भी मोहब्बत नहीं कि ये इस्लाम से दूर हो जाएं, स्पॉइल हो जाएं कि इस्लाम से भागे, और इतनी भी नफरत नहीं कि वो इस्लाम से करीब ना आए। इसलिए दरमियानी रास्ता इख्तियार करना चाहिए। इसीलिए 7 साल की उम्र में अल्लाह के नबी ने कहा मुरु औलादकुम बिस्सला वहुम अबनाउ सबा सिनीन वद्रिबू अलैहिम अबनाउ अशरा। 7 साल की उम्र से बच्चे को नमाज की तरबियत दो, और 10 साल पर पहुंचे तो उसको तंबीह करो, हाँ, और उनके बिस्तर को अलग रखो। ऐसा नहीं कि अभी 6, 7, 8, 10 साल के हैं तो बेटी और बेटे एक बिस्तर पर सो जाएं। अल्लाह के नबी ने फरमाया नहीं, बिस्तर भी अलग रखो, शैतानी चीज है। ये अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने औलाद की तरबियत पर बड़ी अच्छी अच्छी बातें और मिसालें बयान फरमाई है। अल्लाह हम सबको अमल की तौफीक दे। आमीन। या रहमान या दर जलाल वल इकराम या हन्नान या मन्नान اللهم صل وسلم دائما ابدا على حبيبك خير الخلق كلهم جزى الله عنا سيدنا محمد صلى الله عليه وسلم اللهم هاي پریشانیوں کو دور فرما اللہ ہماری مشکلوں کو آسان فرما اللہ ہماری اور ہماری اعلی اولاد کی مغفرت فرما اللہ ہماری ہماری اعلی اولاد کی مغفرت فرما ماں باپ کی مغفرت فرما بھائی بہنوں کی رشتہ داروں کی امت کی مغفرت فرما زندوں کی مردوں کی مغفرت فرما اللہ ہماری اولادوں کو ہماری آنکھوں کی ٹھنڈک بنا دے اولادوں کی تربیت میں ہم سے ماں باپ سے جو کوتاہی ہوتی ہے اللہ تُسے معاف فرما اللہ تُسے معاف فرما اور اے اللہ ہمیں اولاد کی تربیت کی توفیق نصیب فرما اور ہماری اولادوں کو نیک اور صالحین میں سے بنا اے اللہ فرما بردار لوگوں میں سے بنا دین کے راستے پر چلنے والوں میں سے بنا یا اللہ یا رحمان یا رحیم دنیا میں جہاں جہاں مسلمان پریشان حال ہے جس لائن سے اللہ سب کے لیے خیر و خیریت اور عافیت کے فیصلے فرما عافیت صحت کے اے اللہ کی زندگی نصیب فرما ہمارے مولانا شعیب صاحب مایت کی گھر والی کا انتقال اللہ مرحوما کی مغفرت فرما آخرت کے سارے مراحل اللہ آسان فرما یا اللہ جتنے لوگ دنیا سے جا چکے ہیں اے اللہ سب کی مغفرت فرما یا اللہ سب کی مغفرت فرما فلسطین اور غزہ کے مسلمانوں کی جان مال اپنی عزت ایمان کی حفاظت فرما مسجد اقصیٰ کی حفاظت فرما ساری دنیا کے مکاتب مساجد مدارس کی خانقاہوں کی دین کے کام کرنے والوں کی حفاظت فرما اللہ اپنے فضل و کرم سے اپنے رحم و کرم سے اے اللہ ہماری دعاؤں کو اپنے نبی کے صدقے قبول فرما وصلی اللہ تعالیٰ علیہ سیدنا محمد وآلہ وسلم